एक और मज़मून पर गुफ्तगू करना चाहते हैं, इंशाल्लाह वो आपके लिए बड़ा मुफीद रहेगा। ये मज़मून एक मुख्तसर आयत के तहत आता है और वो आयत है ला नुफ़र्रिकु बैना अहदिन मिन रुसुलिही। मोमिनीन कहा करते हैं कि हम खुदा के रसूलों के दरमियान कुछ तफरका नहीं डालते। ला नुफ़र्रिकु बैना अहदिन मिन रुसुलिही, हज़रत मौलाना इमाम जाफ़र सादिक सल्लल्लाहु अलैहि के एक इरशाद के बेमौजिब अंबिया के चार या पांच ग्रुप होते हैं, मगर उनमें से कुछ तो नबी होते हैं, कुछ रसूल होते हैं। नबी से रसूल का दर्जा बड़ा है। यहाँ हमने जो टॉपिक शुरू किया है इसमें रसूलों की बात है, यानी खुदा के जितने रसूल हैं वो सब आपस में मिले हुए, उनके दरमियान एक एतबार से कोई फर्क तफावत नहीं पाया जाता। ला नुफ़र्रिकु बैना अहदिन मिन रुसुलिही, मोमिनीन कहा करते हैं कि हम खुदा के रसूलों के दरमियान कोई फर्क इम्तियाज नहीं करते। तो ये फर्क इम्तियाज क्या है, किस चीज में, किस बारे में और इस सिलसिले में किस तरह सोचना चाहिए? रसूलों की जिस चीज में फर्क तफावत नहीं है वो उनकी रूहानियत है, वो उनकी रूहानी मंजिलें हैं, वो उनकी रूहानी तजर्बात है, उनका रूहानी इल्म, उनका नूर है। अब अगर ऐसा है तो हमें कहना चाहिए कि रसूलों में रूहानियत के ऐसे बहुत से वाक़ियात हैं जो उन सब के दरमियान मुश्तरक हैं। मसलन वही मुश्तरक है, जिब्राइल का दर्जा मुश्तरक है, और इल्म लदुनी मुश्तरक है, हिकमत मुश्तरक है, और इसी तरह की बहुत सारी चीज़ें उन तमाम रसूलों में कदर मुश्तरक की हैसियत से। मिसाल के तौर पर कुरान में इरशाद हुआ है कि खुदावंद आलम ने अपनी रूह आदम में फूंक दी। सवाल पैदा होता है कि आया ये सिर्फ आदम का खासा था या कि ये बात जुमला रसूलों में मुश्तरक है। सो इसका जवाब यही होगा कि ये एजाज तमाम रसूलों में मुश्तरक है। इसी तरह सवाल पैदा होता है कि क्या सिर्फ आदम ही अपने वक्त में खलीफा खुदा थे या ये कि हर रसूल अपने वक्त में खुदा का खलीफा हुआ करता है। इसका जवाब भी यही है कि हर रसूल अपने जमाने में खुदा की खिलाफत के मर्तबे पर फाइज हुआ करता है। फिर सवाल पैदा होता है कि बेनूजी भी इरशाद कुरान फरिश्तों ने आदम के लिए सिजदा किया, क्या ये बात सिर्फ आदम ही के लिए खास थी या कि तमाम रसूलों में मुश्तरक है? तो इसका भी वही जवाब मिलता है जैसे अगले सवाल का मिला था। इसी तरह आदम के बारे में जितने वाक़ियात बयान हुए हैं उनका इतलाक दूसरे रसूलों का भी होता है। अब हम इदरीस अलैहिस्सलाम की जिंदगी का जो जिक्र है उसके बारे में एक सवाल करते हैं, और वो वाक़ा यूँ है कि इदरीस अलैहिस्सलाम जीते जी बेहिश्त में दाखिल हो गया था। पर सवाल पैदा होता है कि आया صرف ادریس ہی کے لیے خاص تھی یا کہ ہر پیغمبر یوں ہوا کرتا ہے؟ تو جواب ملتا ہے کہ اس سے روحانیت مراد ہے، اور روحانیت میں ہر پیغمبر داخل ہو جاتا ہے، اور زندگی میں جو پیغمبر یا جو ولی یا جو حقیقی مومن مقامی روحانیت پر فائز ہو جاتا ہے تو وہ بہشت میں داخل ہو جاتا ہے، اور جیتے جی بہشت میں ایک بار داخل ہو جانے کے بعد وہ وہاں سے خارج نہیں ہو سکتا۔ تو یہ بات بھی سب میں مشترک ہے۔ اسی طرح نوح علیہ السلام کے واقعات سے کوئی مثال دی جاتی ہے، چلیے ہم طوفان نوح کی مثال لیتے ہیں اور سوال کرتے ہیں کہ آیا طوفان نوح صرف نوح علیہ السلام کے زمانے میں پیش آیا تھا کیا کیا؟ تو اس کا جواب بھی یہی ملتا ہے کہ نوح سے متعلق جس طوفان کا ذکر آیا ہے وہ اصل میں روحانیت کا طوفان تھا، اور روحانیت کا طوفان ہر پیغمبر کے سامنے پیش آتا ہے، اور وہ طوفان ایسا ہے کہ اس میں مومنین کو نجات ملتی ہے، اور جو انکار کرنے والے ہیں وہ سب اس روحانی طوفان میں ڈوب جاتے ہیں، اور یہ صرف وہی دیکھتا ہے جو مقام روحانیت پر عائز ہو جاتا ہے۔ تو یہ طوفان بھی جو روحانیت کا ہے تمام رسولوں میں مشترک ہوتا ہے۔ اسی طرح کشتی کی بات ہے کہ کشتی سے مراد وہ اعلیٰ عبادت ہے جو زمانے کے حادی کے توسط سے مقرر ہوتی ہے۔ آپ اسے بول کہہ سکتے ہیں، آپ اسے اسمی اعظم کہہ سکتے ہیں، آپ اسے خاص عبادت کہہ سکتے ہیں۔ تو اسی عبادت کی کشتی میں فرمان بردار مومنین کو نجات ملتی ہے، اور یہاں پر میں تھوڑی سی تشریح کرنا چاہوں گا کہ رسول اکرم نے اہل بیت اطہار کی مثال کشتی نو سے دی، اور امام اقدس اطہار جماعت خانے کو کشتی بتاتے ہیں، اور میں نے عبادت کو کشتی کہا۔ تو یہ تین چار باتیں کس طرح آپس میں مل سکیں؟ کشتی نو، اہل بیت، جماعت خانہ اور عبادت۔ کشتی نو کا امر فرمان تھی، اہل بیت کشتی نو ہے اس معنی میں کہ ان کی فرمان برداری میں مومنین کی نجات ہے۔ جماعت خانہ کشتی ہے اس معنی میں کہ امام کی فرمان برداری وہی پر ہے۔ عبادت کشتی ہے اس معنی میں کہ عبادت جماعت خانے میں ہی کرنی ہے۔ تو سارے مطالب یکجا ہو جاتے ہیں، اور الفاظ الگ الگ ہیں، مثالیں جدا جدا ہیں، مگر ان کا مغز یا سینس یا معنی جو ہے وہ ایک ہی ہے۔ تو آپ کہہ سکتے ہیں جماعت خانہ کشتی ہے، آپ کہہ سکتے ہیں کہ امام کی بتائی ہوئی عبادت کشتی ہے، آپ کہہ سکتے ہیں کہ بول کشتی ہے، آپ کہہ سکتے ہیں کہ آل بیت کشتی ہے۔ تو آل بیت تو کسی اور مطلب میں کشتی نہیں ہے، آپ کو جو فرمان فرمایا جاتا ہے اسی پر عمل کرنے سے آپ کشتی کی مثال کرتی ہیں۔ تو یہ بات تمام پیغمبروں میں مشترک ہے۔ قرآن میں ہے کہ نوح علیہ السلام کی کشتی جوتی نام کے ایک پہاڑ پر ٹھہری، اور خدا نے جب طوفان تھم رہا تھا تو فرمایا کہ اب برکتوں اور سلامتیوں کے ساتھ اتر جاؤ۔ تو یہ اشارہ تھا کہ روحانیت کا طوفان تھم رہا تھا اور اب اس طوفان کے نتائج اور ثمرات کو برکت کا نام دیا، کیونکہ روحانیت کا جو طوفان ہوتا ہے وہ تنزیلی صورت میں ہوتا ہے، وہاں پر بہت ساری چیزیں اخذ کرنا مشکل ہو جاتا ہے، لیکن طوفان کے تھم جانے کے بعد طوفان کی برکتیں، رحمتیں، اس کے نتائج ثمرات حاصل ہو سکتے. اس لیے خدا نے کہا کہ آپ برکتوں کے ساتھ اور سلامتیوں کے ساتھ اتر جاؤ، اور اس طوفان میں نہیں چڑھنا چاہیے، اسے ایسے مقام پر اترنا چاہیے جہاں پر سکون سے اور آرام سے اس روحانی طوفان کا تجزیہ کیا جا سکے، اس کی انالیسس کی جائے، تحلیل کی جائے اور اس پر غور و فکر کیا جائے، جس طرح یعنی آج یہ مفہوم آپ کے سامنے پڑھا گیا جو غور و فکر سے متعلق تھا، اور غور و فکر کا اعلیٰ مقام تنزیل کے بعد ہے. تو پھر وہ کی چوٹی پر نازل ہونا، خداوند عالم کسی قصے میں کسی لفظ کو نہیں لیتا ہے جب تک کہ اس کی تعویل اگر مان بھی لیا جائے کہ ظاہر میں بھی ایک طوفان ہوا تھا، تو اس ظاہری طوفان کے سلسلے میں خدا کو جودی کے پہاڑ کا نام نہیں لینا چاہیے جب تک کہ اس کے پس منظر میں ایک تعویل کہ خدا کا کام. تو جودی کے پہاڑ کا مطلب ہے کہ جود یہ پانی کو عنایت کو کہتے ہیں، یعنی عنایات کا یا مہربانیوں کا پہاڑ. تو یہ تنزیل کے بعد تعویل کے مقام کا نام ہے کہ اس میں عنایات ہوتی ہیں، جس طرح پہاڑ سے چشمے جاری ہوتے ہیں، جنگل ہے جس میں انسانوں کے لیے فائدہ ہے، جانور ہیں جن کا شکار کیا جاتا ہے، معدنیات ہیں اور جڑی بوٹیاں ہیں، اور ہمیشہ پہاڑوں سے پانی کا فائز جاری ہوتا ہے. پھر کہتے ہیں کہ پونچال کے خطرے سے بھی پہاڑ ہی بچاتے ہیں، تو لاتعداد برکتیں ہیں پہاڑوں میں. تو پھر اس کے علاوہ ایک اور مثال کہ زمین جو ہے کاٹ سے اور باغ لگانے سے یعنی زمین کی قوتیں مرتی ہیں، لیکن پہاڑ سے جو پانی آتا ہے وہ اپنے ساتھ نئی اور تازہ زرخیز مٹی لے آتا ہے اور اس سے زمینیں نئے سرے سے بنتی ہیں اور زرخیز ہو جاتی ہیں. تو اسی طرح بہت ساری برکتیں ہیں، اور اس کے لیے وہ علم چاہیے جو سائنس ہے یا جو زمین سے متعلق ہے یا پہاڑوں کے فائدوں سے متعلق ہے. تو اس علم کے پڑھنے سے بہت زیادہ پہاڑوں کے فائدے جو ہیں ظاہر ہو جاتے ہیں. تو مطلب یہ ہے کہ کوہ جودی پر کشتی ٹھہری، ذکر کی کشتی، ذکر نہ صرف روحانیت کے طوفان کے زمانے میں کام آتا ہے، بلکہ بعد میں بھی یہی ذکر کام آتا ہے کہ اس ذکر سے تعویل کے خزانے ملتے ہیں اور خزانوں کے راستوں کا پتہ چلتا ہے اور ان کی کلیدیں ملتی ہیں. تو یہ دکھ کا جو قصہ ہے یا وہ سے متعلق جو روحانیت ہے وہ بھی مشترک ہے. اسی طرح ابراہیم علیہ السلام کی ایک مثال لیجیے کہ ابراہیم کے لیے ہاتھ سے گچھن بنائی گئی. یہ بات بھی تمام رسولوں میں بلکہ خدا کے دوستوں میں مشترک ہیں. یہاں پر آگ سے مراد دشمن کی بدخواہی اور اس کا شر اور اذیتیں. تو دشمن جو کچھ جاتا ہے آپ نے کہنا کہ اس کا کوئی اثر نہیں، میں تو یہاں تک بتاؤں گا قرآن کی روشنی میں کہ جب کوئی حاسد حسد کرتا ہے تو اس کا بھی ایک اثر ہوتا ہے. آپ یعنی موجودہ ٹائم میں جو قرآن کے آخر میں ہے اس میں آپ پڑھیں، جب ایک حاسد حسد کرتا ہے تو उसमें से एक क्षण बुराई पैदा हो जाती है और वो बुराई हमलावर हो जाती है। इस तरह पाती जब तक मोमिन खुदा की पनाह में न हो, खुदा का नाम न ले और खुदा की हिफाजत के फिले में न आए, तो हासिद का जो हसद है वो असरअंदाज हो जाता है, किसी भी तकलीफ की सूरत में वो असरअंदाज हो जाता है। ये एक हसद नहीं, बहुत सारी चीजें हैं, दुश्मन की पूरी तकबीरें हैं वगैरह। तो इब्राहिम के लिए जाहिर ने कोई आग बनाई थी या नहीं बनाई थी, हम उसे लेस नहीं करते हैं, लेकिन हम काबिल के तौर पर ये कहना चाहते हैं इब्राहिम के लिए जो सबसे बड़ी आग जलाई गई थी वो उसके दुश्मनों की पूरी नियत और पूरी ख्वाहिशों का एक तूफान था। क्योंकि खुदावंद आलम का ये कानून है कि बुराई को भी एक रूह देता है, उसको भी हरकत देता है, उसको भी मौका देता है। अगर ऐसा नहीं करता तो पूरे शख्स को वहीं पर सजा होगी, कयामत के दिन उससे पूछगछ करने की क्या जरूरत। शैतान या उस जैसे किसी इंसान को अगर पाबंद किया जाए, उसके हाथ पांव मुंह जबान तमाम कुवतें बंद की जाए, तो ये बुनियाद ही से सजा हो गई और फिर आगे इंसाफ की भी क्या जरूरत है, तो सजा की भी क्या जरूरत है। ऐसा नहीं है, इस दुनिया में सबको आजादी, बुरा चाहने वाला बुरा चाह सकता है, बुराई करने वाला बुराई कर सकता है, एक बार हर चीज को वजूद मिलता है, फिर आगे चलकर एक जंग की सी सूरत पैदा होती है। और इस तरह मोमिन में जो कुवते हैं उनको भी खुदावंद आलम मौका देता है, तो रूहानी तौर पर एक कश्मकश सी होती है, एक जंग सी होती है, एक आग सी पैदा हो जाती है, दुश्मन की तरफ से एक आग जलाई जाती है। फिर मोमिन अपनी कुव्वतों से जो खुदा की पनाह में होता है उसको खुदावंद आलम उस रूहानी आग की शक्ल को तब्दील करके गुलशन यानी पाई रूहानियत बनाता है। तो ये हुआ आग से गुलशन बनाना, और ये बात सब पैगंबरों में मुश्तरक है। अब यहाँ से भी एक और फूल की बात बता, ये जरूरी नहीं है कि कुरान में जितने रसूलों का जिक्र है उसमें हर बात को उजागर कर दिया और ये ऐलान कर दिया जाए कि सब अंबिया के लिए क्रिस्टो ने सजा किया और ये कहा जाए कि तमाम पैगंबरों ने मेराज हासिल और ये फरमाया जाए कि सब अंबिया सुलेमान जैसे बादशाह, लेकिन ये हिकमत का काम है कि वो ये बताता है कि सब रसूल एक हैं। का मतलब क्या, का मतलब ये कि सब पर एक जैसे वाकया गुजरते थे और सबकी रूहानियत एक जैसी। दूसरी बात जो आपको इससे मदद मिल सकती है ये है कि जितने अंबिया और जितने रसूल हैं और जितने नुमायान हैं उनके लिए सिर्फ एक ही रास्ता था, दो तीन चार छः दस रास्ते नहीं थे। अगर जुदा जुदा रास्ते होते तो हर पैगंबर की रूहानियत जुदा होती, तो रास्ता एक ही है, उसका नाम है सिरात मुस्तकीम, मंजिलें एक जैसी हैं, उसी से सब गुजरते हैं। और इसलिए सब रसूलों पर एक जैसी रूहानियत के वाकयात गुजरते हैं। तो मूसा के माजरात की गहराई में जाया जाए तो वही बातें हैं जो सब पैगंबरों की बातें हैं, मसलन लाठी। तो लाठी से मुराद जिक्र है इसमें आदम है, बोल ये इसमें आदम ही के मुख्तलिफ नाम है। कभी इसमें आदम को पर फिलिस्तीन के परों से तशबीह दी गई, कभी इसको किश्ती कहा गया, कभी इसको लाठी कहा गया, कभी इसको पाँव भी कहा जा सकता है। पाँव की सेंस रूहानी तौर पर जिस चीज से चला जाता है वो जिक्र है, वो इबादत, और रूहानी तौर पर जिस चीज का सहारा लिया जाता है वो ही जिक्र इबादत है। तो सहारा देने के हिसाब से बैठी कहा गया, सुकून से बैठने के अतबार से किश्ती कहा गया, और चलने के अतबार से पाँव कहा गया, और उठने के अतबार से हर कहा गया। आप इसको घोड़ा भी कह सकते हैं, जिस जिस मसाफत एक ही जाती है वो एक नहीं है, कभी पांव है, कभी गाड़ी का सहारा है, कभी किश्ती का सहारा है, कभी गाड़ी है, कभी घोड़ा है, और अगर परिंदे का जिक्र है तो उसमें पर है, किश्ती का जिक्र है तो उसमें पर है। तो मतलब जिक्र की बहुत सी मिसालें हैं। तो मूसा अलैहिस्सलाम पर आकर जिक्र को लाठी कहा गया, सुलेमान अलैहिस्सलाम पर आकर इसको अंगूठी कहा गया, क्योंकि इसकी बहुत सी मिसालें हैं। और अंगूठी कैसी थी? अंगूठी ऐसी थी कि उसकी बदौलत जिन इंस पर हुक्मरानी की जाती थी। और हाँ, रूहानियत में वो चीज जिसकी बदौलत कोई जिन इंस पर, यानी जिन इंस की रूहों पर हुकूमत करता है, वो बोल है, वो इसमें आलम है। और सुलेमान की ममलकत से मुराद रूहानी ममलकत है, जो सुलेमान की ममलकत के मुशाबा है। और हजरत मौलाना इमाम सुल्तान मोहम्मद शाह साहब अल-बुखारी ने इरशाद फरमाया कि इस्माइलियत रूहानियत का ताकत, और रूहानियत का ताकत वो है जो कभी सुलेमान के पास। और सुलेमान ने ये दुआ भी की थी कि खुदावंदा, अगर मुझे कोई सल्तनत तू अता करता है तो ऐसी सल्तनत दे कि वो मुझसे छूट न जाए, वो मेरे साथ रहे। तो इससे मुराद जाहिर है कि रूहानी सल्तनत है। तो फिर आइए हजरत ईसा अलैहिस्सलाम के किस्से की तरफ कि वो जन्म अंधों को बिनाई बख्शते थे। और आपको मालूम है कि जन्म अंधे की क्या तावील होती है। जन्म अंधा वो है जो पैदाइशी तौर पर हकीकत को नहीं जानता, यानी जो लोग हकीकत से दूर हैं, उनको कभी हकीकत से वास्ता नहीं पड़ा, वो पैदाइशी तौर पर अंधे हैं। अब ऐसे लोगों को हजरत ईसा किस तरह बिनाई बख्शते थे, उनको दावत देते थे, राह रास्त पर लाते थे, राह रास्त पर चलाते थे, और कुछ मंजिल आगे बढ़ाने के बाद उनमें चश्मी बसीरत पैदा हो जाती थी, वो दिल की आंख से, हकीकत की आंख से हकायक को, सच्चाई को देखते थे। ये हुआ जन्म अंधों को बिनाई बख्शना। तो क्या इस हकीकत को यूं समझने के बाद आप कह सकते हैं ये मौजज़ा सिर्फ ईसा के लिए खास था, या ये कि सब रसूलों में ये मौजज़ा मुश्तरक है? मुर्दों को जिलाना एक मौजज़ा ये था। मुर्दों को जिलाना किस तरह है? दुनिया के अंदर आप बहुत सारे इंसानों को देखते हैं, बहुत सारे इंसानों को, क्या आप हर किसी को ये दर्जा दे सकते हैं कि फलान इंसान हकीकी मानों में जिंदा है? जबकि जिंदगी की बहुत सी सतहें हैं, और जितने जानवर हैं वो भी एक जैसे नहीं हैं, जिंदगी उनकी भी सतहें, इंसान तो इंसान की सतहें तो बहुत ज़्यादा है, कुछ इंसान हैवान से भी गिरे हुए हैं। तो आप उनको किस तरह कह सकते हैं कि सही मानों में जिंदा है? लिहाजा चलिए एक बात करते हैं, वो ये कि रूहुल ईमान की जिंदगी जिसमें न हो वो खुदा के हुजूर में मुर्दा शुमार होता है। अब बहुत से लोग ऐसे थे हजरत ईसा के जमाने में, जाहिल थे, नादान थे, जिनमें रूहुल ईमान नहीं थी, तो इसलिए उनमें ईमानी जिंदगी नहीं थी, अकीदत नहीं थी। तो हजरत ईसा ने अपनी मुकद्दस दावत से, अपनी नसीहत से और इल्म से उनके अंदर रूहुल ईमान फूंकी, एक इजाफी रूह उन्होंने आया। اس کا نام صحیح معنوں میں روح الایمان ہے. تو روح الایمان سے وہ زندہ ہو گئے, اور ایک بار زندہ ہو گئے تو ہمیشہ کے لیے زندہ ہو گئے. یا یہ زندگی اچھی ہے, یا کسی بیکار شخص کو جو برا ہے یا بیمار ہے یا گناہگار ہے وہ مر گیا اور اس دنیا کے عذاب سے یا بیماری سے چھوٹ گیا, پھر حضرت عیسیٰ کسی سینس کے بغیر خامخواہ اس کو زندہ کرتے اور پھر کتنے برس تک وہ زندہ رہا, آخر مر گیا. آج نہیں دیکھتے ہیں کہ جن کو عیسیٰ نے زندہ کیا ہے جسمانی طور پر وہ آج تک زندہ. اگر ایسے ہوتے تو ہم اس کو تعجب کی نگاہ سے دیکھتے, یہ بات نہیں ہے. جن مردوں کو عیسیٰ نے زندہ کیا ان سے مومنین مراد. کیا یہ معجزہ صرف عیسیٰ کے لیے خاص ہو سکتا ہے؟ یا سب رسولوں میں مشترک ہے؟ رسول نہیں صرف بلکہ ان کے جو اوصیاء ہیں, ان کے جو جانشین ہیں یا آپ کے پیر ہیں, وہ بھی یہ معجزہ کر سکتے ہیں. مثلا جن پیروں نے ہمارے آبا و اجداد کو دعوت کی, تو ہم نہیں کہہ سکتے ہیں کہ ہم شروع سے اسی راستے پر. تو ہمارے آبا و اجداد کو ہمارے پیروں نے بزرگوں نے زندہ کیا, ان کو زندہ کیا تو ہم کو زندہ کیا, اور کروڑوں اربوں خربوں کے حساب سے تو ان کو زندہ کیا. یہ بہت بڑا معجزہ بھی ہے اور بہت بڑا احسان بھی ہے. تو یہ حضرت عیسیٰ علیہ السلام کا معجزہ ہے. اور اسی طرح آن حضرت جو سروری انبیاء تھے, جو تمام رسولوں کے سردار تھے اور نبیوں کے سردار تھے, لیکن اس کے باوجود آپ قرآن کی روشنی میں اچھی طرح سے دیکھیں, قربان سے دیکھیں کہ وہ پیش رو ہے اور آپ پائی رو ہے. پیش رو ایک فارسی لفظ ہے, پیش رو ہدایت کرنے والا, آگے چلنے والا, پائی رو پیچھے پیچھے چلنے والا. دنیا کی کسی راہ کی مثال لیں کہ ایک رہنما ہے یا گائیڈ ہے یا پائی رو ہے, ایک پیش رو ہے, تو یہ پیش رو آگے آگے چلتا ہے اور پائی رو پیچھے پیچھے چلتا ہے. تو وہ پیش رو اس پائی رو کو کسی مقام تک پہنچا دینا چاہتا ہے, اور ان دونوں کا سفر وہاں جا کر ایک ساتھ ختم ہو جاتا ہے. تو کیا کوئی مسلمان یہ کہہ سکتا ہے, کوئی مومن یہ کہہ سکتا ہے کہ آن حضرت کی جو گائیڈنس تھی, جو ہدایت تھی, وہ آدھے رستے تک تھی؟ ڈیسٹینیشن یعنی جو منزل آخرین ہے اس تک نہیں تھی, کوئی کہہ سکتا ہے؟ جبکہ قرآن کہتا ہے کہ رسول میں آپ کو اسوہ حسنہ ہے, بہترین اسوہ حسنہ ہے, اور رسول کی پیروی کے لیے فرمایا جاتا ہے. لفظ ہادی کو لیں اور اس کا کسی بھی زبان میں ترجمہ کریں, انگریزی میں ترجمہ کریں گے تو گائیڈ بن جائے گا, اور گائیڈ کا کام ہے گائیڈنس. اس کا سنس کیا, کسی کو رستے پہ چلانا. عربی میں اس لفظ کو لیں گے تو ہدایت کا لفظ بنے, فارسی میں اس لفظ کا ترجمہ کریں گے تو رہنمائی, راستہ بتانا, اور اس شخص کا نام رہنما جو اس میں فائل ہے, راہبر اس میں فائل ہے, راہبری جو صفت ہے, اور پیروی کرنے والا یا اطاعت کرنے والا اور پیچھے پیچھے چلنے والا. اور آپ اگر صراط مستقیم سے مثال لیں تو اس کا بھی وہی سینس بنے گا کہ صراط مستقیم ہے جو اسلام ہے, اور یہ صراط مستقیم وہاں جا کر ختم ہو جاتی ہے جہاں پر خدا ملتا. اور اگر ایک منزل کیا دو قدم بھی ادھوری ہدایت ہوتی ہے, اور رسول فرماتے ہیں کہ بس دو قدم سے آگے جانے کی اجازت نہیں ہے, تو پھر یہ ساری ہدایت فضول ہو گئی, مقصد وہاں پورا ہو جاتا ہے جبکہ منزل آخرین مل جاتی ہے, یعنی جبکہ اصل سے کوئی واصل ہو جاتا ہے. میں اس گفتگو میں معراج کی طرف اشارہ کرتا ہوں کہ آن حضرت کی سب سے اعلیٰ روحانیت معراج ہے, تو معراج تک ممکن ہونا چاہیے کہ مومنین پہنچے, اور امام کے فیصلے سے بڑھ کر اور کوئی فیصلہ نہیں, کہ امام نے ارشاد فرمایا ہے کہ بہت سے مومنین یا بہت سی روحیں معراجی درجے کی ہوتی ہیں. اس کا مفہوم ظاہر ہے کہ بہت سے مومنین روحانی طور پر عبادت اور بندگی کے وسیلے سے اور رسول اور امام کی پیروی میں اس کے بغیر نہیں معراج تک جا سکتے ہیں. اب رہی بات کہ یہ تو نبوت کا دعویٰ نہیں بلکہ پیغمبر اور امام کی بدولت ایک شخص خود کہیں نہیں جا سکتا ہے, کسی گائیڈ کے ساتھ جا سکتا ہے, کسی گائیڈ کی گائیڈنس میں جا سکتا ہے, پھر بعد میں وہ شخص کس طرح دعویٰ کر سکتا ہے کہ وہ گائیڈ ہے, ابھی تو اس کو گائیڈنس ملی تھی, اور ایک گائیڈ کے پیچھے پیچھے وہ کس طرح کہہ سکتا ہے کہ اس نے کسی کو گائیڈ کیا. تو رسالت رسالت ہے, نبوت نبوت ہے, امامت امامت ہے, اور پیروی جو ہے وہ پیروی ہے نقش قدم پر چلنا, اس میں بڑا فرق پایا جائے, لیکن مساحت وہی ہے, راستہ وہی ہے, واقعات وہی ہیں. اور اگر کسی شخص نے روحانیت کا تجربہ کیا ہے تو پیغمبر اور امام کی ہدایت کی روشنی میں, تو کیا اس کو نبوت کا دعویٰ کرنا چاہیے یا امامت کا دعویٰ کرنا چاہیے؟ نہیں, ہرگز نہیں, اس کو صرف دین کی شناخت کا دعویٰ کرنا چاہیے, اور وہ بھی اس طرح سے نہیں, ایسے الفاظ سے نہیں, بہت ممتاز طریقے سے, کیونکہ مریدوں کے لیے ادب رکھا گیا ہے, مریدوں کے لیے عاجزی رکھی گئی ہے, ان کی آبادی ان کی کامیابی اسی میں, اور کسی چیز کا دعویٰ کرنا خود کو ہلاک کرنا. ہمارے پیروں نے بزرگوں نے دعویٰ سے ممانعت کی ہے, وہ بہت خطرناک چیز, تو اس لیے بہت سے لوگوں نے اپنے چشمدید واقعات کو قرآن کے سہارے سے, منطق کے سہارے سے, عقلی دلائل کے سہارے سے بیان کیا. یہ بات بہت مشکل ہے, اور شاید کوئی خاص مجلس میں کسی لحاظ سے یہ کہہ سکتا ہے, اگر عام مجلس میں نہیں کہ میں نے یہ دیکھا یہ دیکھا یہ دیکھا, اگر محفل احباب ہے اور رازداری کی مجلس ہے اور اس طریقے سے فائدہ ہو رہا ہے تو خیر ہے, نہیں تو عام مجلس میں یہ بڑی مشکل ہو جائے گی اور بہت سے سوالات اٹھ سکتے ہیں. بات کیا تھی دراصل, بات یعنی لا نفرق بین احد من رسل, رسولوں کے درمیان ہم کچھ تفرقہ نہیں ڈالتے ہیں, ان کی روحانیت ایک جیسی ہے, ان کے معجزات ایک جیسے ہیں, مگر الفاظ ہر وقت بدلتے ہیں, مثال بدلتی رہتی ہے, ایک ہی حقیقت کی کئی کئی مثالیں ہو سکتی ہیں.